श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौं। आदरणीय श्रोता, हाल नेपालमा परम्परागत शिक्षाको चर्चा दिन प्रतिदिन सुनिन थालेको छ, तर जनमानसमा परम्परागत शिक्षाका सम्बन्धमा स्पष्टता भने नभइरहेको अवस्था छ। श्रोता, आज हामी परम्परागत शिक्षा के हो, सञ्चालन व्यवस्थापन कसले कसरी गर्ने, पठन पाठन व्यवस्थाको आधार के हुने तथा राज्यले परम्परागत शिक्षालाई सम्बोधन कसरी गरेको छ र गर्नुपर्छ भन्ने सन्दर्भमा केन्द्रित छलफल परम्परागत शिक्षा प्रस्तुत गर्दैछौँ। यसका लेखक हुनुहुन्छ रुद्र भट्टराई। छलफलमा भाग लिने पात्रहरू गोविन्द प्रसाद अर्याल, भीमादेवी कोइराला, नारद प्रसाद धमला र कृष्ण अधिकारी।
म पो ढिला भएछु कि क्या? सबैजना शर्मिस्ता आइसक्नु भएछ?
नमस्कार सर, हामी त आयौँ।
अरू को आउनु पर्ने थियो? निम्ता हजुरले नै गर्नुभएको।
ठिक छ, हजुरहरू अलि टाढाबाट आउनुपर्ने, आइहाल्नु भएछ। अरू सहभागी त यतै वरिपरिका शिक्षण संस्थाका हुनुहुन्छ, खासै धेरै सहभागीलाई निम्ता गरेको पनि छैन। यसो प्रतिनिधिमूलक सहभागिता हुन्छ। ए, 10 बज्दैछ, अब 10-15 मिनटमा आउनुहुन्छ होला। सर मिस टाढाबाट आउनुभएको, सुस्ताउँदै गराउनु।
हामी थाकेका छैनौँ सर, हामी साथीहरूलाई पर्खिन सक्छौँ।
हस्, धैर्यताका लागि धन्यवाद। साँच्ची सिकाइमा थकाइ भन्ने पनि हुन्न कि क्या हो?
जहाँ इच्छा त्यहाँ उपाय नि सर, हामी सिक्नै त आएका हुँ नि, थाक्ने त कुरै भएन नि। बरु सरको समय के छ, हामी टाढाबाट आएका छौँ, अरू सहभागी नआउँदासम्म केही जानकारी पाउँथ्यौँ कि सर?
के होला भन्नुहोस् न, अरू आइहाले पनि उहाँहरूले सुन्दा नबिग्रेला नि त।
खै सर, म मात्रै नजान्ने हुँ कि जस्तो लागेर डर पनि लाग्दैछ। सर, यो परम्परागत शिक्षा भनेको धेरै सुन्नमा आएको छ, यो के होला?
मन्जु म्यामले हाम्रो मनकै कुरा सोध्नुभयो सर।
बताइदिनु न सर, हामी पनि सुन्न तयारै छौँ, यो त जान्नै पर्ने कुरा जस्तो लागिरहेको छ।
होइन, यहाँहरूको त सल्लाह गरेर मेरो परीक्षा लिन लाग्नु भएको त होइन नि?
होइन सर, होइन
सर, त ताक म पुर्याइदिन्छु भन्छन् रे भगवान्ले, यो संयोग मात्र मिलेको हो सर, हामीलाई सिक्नु परेको, म्यामले कुरा उठाउनु भएको।
त्यसो भए ठिक छ, तपाईँहरू यसका सरोकारवाला हुनुहुन्छ, त्यसैले सान्दर्भिक कुरा उठाउनु भएको, म्यामलाई मेरो तर्फबाट धन्यवाद। भरे कार्यक्रममा तपाईँहरूलाई यसको बारेमा भन्न पनि समय मिल्ला नमिल्ला, अहिल्यै सोधेर साह्रै राम्रो गर्नुभयो।
हो सर, त्यही भनेर सर।
ल, ध्यान दिएर सुनौ न, यसको बारेमा केही कुरा गरौँ है त। परम्परागत शिक्षा भन्नाले परम्परागत शिक्षण संस्थाबाट सञ्चालित धार्मिक प्रकृतिका हाम्रा गुरुकुल एवं आश्रम, गोन्पा, बिहार, मुन्दुम, मदरसा आदिबाट दिने शिक्षा हो।
सर, परम्परागत शिक्षा अनि शिक्षण संस्था दुवै आयो?
हो सर, अलिक बुझ्न गाह्रो भयो सर।
प्रश्न पारिदिनु भए हाम्रो दिमागमा पनि बत्ती बल्ने थियो कि सर।
हुन्छ, फेरि सुनौ न त। पढाइ गर्ने संस्थालाई शिक्षण संस्था भनेको, गुरुकुल वा आश्रम, गोन्पा वा बिहार, मुन्दुम, मदरसा, यी पहिलेदेखि नै शिक्षा दिने संस्था हुन् भने यी संस्थाबाट दिइने आफ्ना धर्म, संस्कार, परम्परा, संस्कृतिका सम्बन्धमा दिइने शिक्षा परम्परागत शिक्षा त हो नि। अब त केही प्रश्न भयो त?
ए, त्यसो पो रहेछ।
हो, नयाँ कुरा त खास केही छैन, तपाईँ हामीले बुझेकै कुरा त हो नि। आधुनिक शिक्षाको सुरुवात नहुँदासम्म नेपालमा शिक्षा यिनै मठ मन्दिर, गुरुकुल, गुम्बा, गोन्पा, बिहार, मदरसाहरूबाटै त आफ्नो धर्म, संस्कार, परम्परा र संस्कृति सम्बन्धी शिक्षा दिइन्थ्यो नि। पछि मात्रै त विद्यालय शिक्षाको सुरुवात भएको त हो।
कस्तुरी मृगले बास्ना खोजे जस्तै पो रहेछ त सर, हजुरले छर्लङ्ग पारिदिनु भयो। हाम्रा पिता पुर्खाले यिनैबाट सिकेका रहेछन् क्यार।
हो सर,
हो सर,
परम्परागत शिक्षाका सम्बन्धमा त बुझियो, अब चाहिँ सरले हामीलाई परम्परागत शिक्षण संस्था खोल्ने सम्बन्धमा पनि बताइदिनु पर्यो।
हो सर, बुद्ध सरले ठिकै कुरा गर्नुभयो, म पनि सोध्नै लागेको थिएँ।
अब हालको संवैधानिक व्यवस्था अनुसार विद्यालय शिक्षा सम्बन्धी अधिकार सम्बन्धित स्थानीय तहलाई दिएको छ, त्यसैले परम्परागत विद्यालय शिक्षा पनि स्थानीय तह अन्तर्गत नै पर्छ। परम्परागत शिक्षा प्रदान गर्न सम्बन्धित स्थानीय तहबाट सामुदायिक वा शैक्षिक गुठीका रूपमा अनुमति वा स्वीकृति लिएर सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ।
सर, गुरुकुल वा आश्रम शिक्षाको उद्देश्य र कार्यका सम्बन्धमा जानकारी गराइदिनु भए राम्रो हुने थियो सर।
हो सर,
गुरुकुलको पहिले अनि अरू पालैपालो कुरा सुनौ न सर।
खास गरी हिन्दू सनातन वैदिक परम्परा र संस्कृतिको संरक्षण एवं जगेर्नका लागि सञ्चालन भएका र मूलत वेद वेदाङ्गको पठन पाठन गरिने शैक्षिक संस्था गुरुकुल हुन्। गुरुकुलीय शिक्षाले हिन्दू सनातन धर्मसँग सम्बन्धित परम्परागत ज्ञान, सिप, संस्कृति, प्रचलनको संरक्षण एवं जगेर्ना र निरन्तर कार्यान्वयन गर्नु मुख्य उद्देश्य रहेको हुन्छ।
यो गोन्पा वा बिहार शिक्षाका बारेमा पनि केही बताउनु भए हुन्थ्यो सर।
हो त, गुरुकुल तथा आश्रम शिक्षा जस्तै गोन्पा तथा बिहारमा चाहिँ शाक्यमुनि बुद्धद्वारा प्रतिपादित सिद्धान्तका आधारमा प्रदान गरिने शील, समाधि र प्रज्ञाले युक्त शिक्षा दिने गरेको पाइन्छ। यो शिक्षा बौद्ध धर्म र दर्शनमा आधारित भएकाले यसलाई धेरैले बौद्ध शिक्षा पनि भन्ने गरेको पाइन्छ नि।
परम्परागत शिक्षा अन्तर्गत पर्ने गुरुकुल वा आश्रम र गोन्पा या बिहार शिक्षा जस्तै हो सर मदरसा पनि?
ठिक भन्नुभयो, हो, मदरसा शिक्षा पनि नेपालमा दिइन्छ। यस शिक्षामा खास गरी अल्लाहका दूत मुहम्मदद्वारा फैलाइएको इस्लाम धर्ममूलक शिक्षा पठन पाठन गर्ने गरेको पाइन्छ। मदरसाहरूले इस्लाम धर्मसँग सम्बन्धित धार्मिक शिक्षाका अलावा इस्लाम धर्मअनुसारका सांस्कृतिक पक्ष र नैतिक शिक्षा पनि दिने गरेको पाइन्छ।
सर, नेपालमा सञ्चालित परम्परागत शिक्षा त प्राय सबै आआफ्नै धर्म, संस्कृति, परम्परा, भाषा, लिपि र रीतिरिवाजको संरक्षण र प्रवर्धनका लागि नै हुन् कि क्या
हो? हामीलाई पनि त्यस्तै लाग्यो सर।
यहाँहरूको बुझाइ ठिकै हो। मुख्य गरेर परम्परागत शिक्षाले सम्बन्धितको धर्म, संस्कार, संस्कृति, भाषा, लिपि, परम्परा एवं रीतिरिवाजलाई संरक्षण र प्रवर्धन गर्दै राष्ट्रिय पाठ्यक्रम प्रयोग गरी आधुनिक शिक्षा पनि दिने गरेको पाइन्छ नि।
सर, आज यो बडो राम्रो कुराको जानकारी हुँदैछ। परम्परागत शिक्षामा त आफ्नो पहिचान कायम राख्दै राष्ट्रिय पाठ्यक्रम अनुसारको शिक्षा पनि पाउने अवसर हुने रहेछ, हो सर?
बुझकीलाई इसारा नै काफी हो नि, किन नहुनु। हाल नेपालको परम्परागत शिक्षा प्रणालीलाई पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसारै सञ्चालन गर्ने व्यवस्था गरिएको छ नि।
हो सर, त्यसो भए त दुवै हातमा लड्डु भन्छ हुने भयो नि। आफ्नो पहिचान पनि, आधुनिक शिक्षा पनि, वा परम्परागत शिक्षा।
हो त, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भनेको पनि यही त हो नि।
यो व्यवस्था त राम्रो लाग्यो सर। नेपालमा परम्परागत शिक्षाका बारेमा के व्यवस्थाहरू छन् थप जान्न मन पो लाग्यो त।
हो सर, ती व्यवस्थाका बारेमा पनि जानौँ न।
अब यो छोटो समयमा सबै व्यवस्थाका सम्बन्धमा त के बताइसकिएला र, तैपनि तपाईँहरूको आग्रहलाई मैले कसरी हुन्न भनौँ।
छोटकरी भए पनि जानकारी पाऊ न सर।
ल, त्यसो हो भने सुनौ न त। सबैभन्दा पहिले नेपालको संविधानले गरेको व्यवस्था प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक प्रदान गरेको छ। त्यसै गरी नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्धन गर्ने हक सुनिश्चित गरेको छ।
यो त संवैधानिक व्यवस्था भयो, अरू व्यवस्था पनि छन् कि सर?
छन् नि। राष्ट्रिय शिक्षा नीति 2076 परम्परागत र खुल्ला शिक्षाका माध्यमबाट सिकाइ संस्कृतिको विकास गर्ने, परम्परागत शिक्षालाई मूल प्रभावीकरण गर्ने र धार्मिक प्रकृतिका परम्परागत विद्यालयहरूको नियमन र सहजीकरणका लागि गुरुकुल शिक्षा बोर्ड, मदरसा शिक्षा बोर्ड र गुम्बा शिक्षा बोर्ड गठन गर्न सकिनेछ भनिएको छ।
यो चाहिँ नीतिमा पर्छ जस्तो लाग्यो सर। केही कानुनी व्यवस्था पनि छन् कि सर परम्परागत शिक्षाका सम्बन्धमा?
होला नि, कानुनै नभई त के हुन्थ्यो त।
कानुनी व्यवस्था पनि छ। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 परम्परादेखि चलिआएका शिक्षा सम्बन्धी मूल्य, मान्यता, संस्कृति, रीतिरिवाज र अभ्यासलाई संरक्षण र जगेर्ना गर्न र त्यसलाई समय सापेक्ष परिमार्जन गरी निरन्तरता दिन गुरुकुल, गुम्बा वा मदरसा जस्ता संस्था सञ्चालन गरी बालबालिकालाई शिक्षा प्रदान गर्न सकिनेछ। यसरी शिक्षा प्रदान गर्दा स्थानीय तहले निर्धारण गरेका कानुन तथा मापदण्डको पालना गर्नुपर्ने र परम्परागत शिक्षण संस्थाले प्रदान गर्ने शिक्षाका अतिरिक्त नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रम बमोजिम शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ नि
सर. हामीले छलफल गरेका व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा अरू व्यवस्था पनि छन् कि?
अरू खासै त छैनन्. विद्यालय शिक्षा क्षेत्र योजनाले गुरुकुल, गुम्बा र मदरसा जस्ता परम्परागत विद्यालय लगायतका सबै विद्यालयमा गुणस्तरका न्यूनतम मापदण्ड र सिकाइ उपलब्धि हासिल गराउन अनुगमन प्रणालीलाई सुदृढ गराउने र परम्परागत विद्यालयहरूमा गुणस्तरीय सिकाइ वातावरण स्थापना गराउनका लागि विभिन्न किसिमका अनुदान दिने व्यवस्था गरेको छ. यसका साथै विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परम्परागत शैक्षिक पद्धति गुरुकुल, गुम्बा, मदरसा, मुन्दुम आदि शिक्षालाई मूल प्रवाहमा ल्याइ व्यवस्थित गर्दै लैजाने उद्देश्य राखेको छ. अब त यहाँहरूलाई केही प्रश्न भयो कि?
धेरै भयो सर. परम्परागत शिक्षाका सम्बन्धमा त धेरै नै व्यवस्था गरिएको रहेछ. यस्ता विद्यालय हाम्रो देशमा के कति सङ्ख्यामा सञ्चालनमा रहेका होला नि त सर? त्यसको पनि जानकारी पाए हुन्थ्यो कि?
यो त जान्नै पर्ने कुरा पो रहेछ त.
2079 शैक्षिक तथ्याङ्क अनुसार नेपालमा 83 गुरुकुल तथा आश्रम, 61 गोन्पा एवं बिहार र 998 मदरसा शिक्षा दिने परम्परागत विद्यालय सञ्चालनमा रहेका पाइन्छन्.
सर, परम्परागत शिक्षा दिने गरी स्थापित विद्यालयहरूले पनि अरू विद्यालयले जस्तै सरकारी सेवा सुविधा पाउने व्यवस्था छ कि के छ होला?
परम्परागत विद्यालयहरूलाई पनि राज्यले मूल प्रवाहमा समावेश गरेको छ. तर जति गर्नुपर्ने थियो त्यो चाहिँ कमै होला. त्यस्तो सेवा सुविधा म यहाँहरूलाई बिस्तारै भनौँ. यी विद्यालयहरूले प्राप्त गर्ने सेवा सुविधाका बारेमा म केही बताउँछु है त. पहिलो कुरा, परम्परागत शिक्षण संस्थालाई शिक्षक दरबन्दी भएमा सोही बमोजिम र शिक्षक दरबन्दी नभएमा वार्षिक एकमुष्ट शिक्षक व्यवस्थापन अनुदानको व्यवस्था छ. दोस्रो कुरा चाहिँ, अन्य विद्यालयहरूलाई चाहिँ परम्परागत विद्यालयहरूलाई पनि निशुल्क पाठ्य पुस्तक, प्रति विद्यार्थी लागत आधारमा सिकाइ सामग्री व्यवस्थापन खर्च, छात्रवृत्ति, दिवा खाजा, छात्राहरूका लागि निशुल्क स्यानिटरी प्याड वितरण व्यवस्था पनि रहेको छ. यसै गरी शिक्षण संस्था सञ्चालन व्यवस्थापन अनुदान, शिक्षण संस्था सुधार योजना निर्माण तथा अद्यावधि खर्च, पदाधिकारीहरूको क्षमता विकास तथा अन्तर्क्रिया, अभिभावक शिक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप सञ्चालन आदि खर्च तोकिएअनुसार एकमुष्ट दिने व्यवस्था रहेको छ. यस्ता सुविधा तथा सेवा प्राप्त गर्न चाहिँ तोकिएको मापदण्डका शर्त भने पालना गर्नुपर्ने हुन्छ.
सर, परम्परागत शिक्षाको विकास र विस्तार गरी सबैलाई शिक्षाको पहुँच पुर्याउन र आफ्नो धर्म, संस्कृति, भाषा, लिपि, परम्परा जस्ता कुराको संरक्षण र प्रवर्धनका लागि त राज्यले केही नै नगरेको, सेवा सुविधा दिँदै नदिएको त रहेनछ नि?
हो, राज्यले सबै किसिमका शिक्षण संस्था र शिक्षालाई यथोचित सेवा सुविधाबाट वञ्चित गरेको त छैन.
सर, ज्ञान विज्ञानका दृष्टिले परम्परागत शिक्षाको महत्त्व त धेरै रहेछ. परम्परागत शिक्षामा रहेको ज्ञान, सिप, प्रविधि, मानवीय आचार विचार, सामाजिक मूल्य मान्यता, नैतिकता र समभावको सम्बन्धमा केही न केही त हामीले जानकारी पायौँ. हजुरले अब परम्परागत शिक्षालाई अझै प्रभावकारी र गुणस्तरीय तुल्याउन के कस्तो अभाव ठान्नु भएको छ होला? सो अभाव र समस्यालाई कसरी समाधान गर्ने बारेमा पनि छलफल गरौँ कि सर?
हो, के थप छलफल त गर्नै पर्ला जस्तो छ.
समय छोटो छ.
समयले भ्याएसम्म छलफल गर्न पाए सुनमा सुगन्धै हुने थियो नि सर.
हुन्छ, मुख्य समस्या तथा अभावका सम्बन्धमा छलफल सुरु गरिहाल्यौँ न त.
हस् सर.
पहिलो समस्या चाहिँ, परम्परागत विद्यालयहरू मूल प्रवाहीकरण र गुणस्तरमा रहेको छ. यसको समाधान के हो त? परम्परागत शिक्षाको मापदण्ड कार्यान्वयन गरी त्यसलाई लागू गर्ने, पाठ्यक्रम निर्माण र परिमार्जन सामूहिक रूपमा गरी कार्यान्वयनमा लैजाने, अनि आवश्यक सङ्ख्यामा शिक्षक दरबन्दी व्यवस्थापन गर्ने.
परम्परागत विद्यालयहरूको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा सहजीकरण पर्याप्त मात्रामा भएको छ त सर? छैन भने केही थप प्रयास गर्नुपर्छ कि?
अब त तपाईँहरू नै मभन्दा सिपालु हुने लाग्नुभयो. खुसी लाग्यो, छलफल सार्थक हुँदैछ. हो, आज नेपालका अधिकांश शिक्षण संस्थामा समस्या छन्. यसलाई समाधान गर्न त स्थानीय तहले नै आफ्ना विद्यालय सञ्चालन अनुमति स्वीकृति प्रदान गर्ने हुँदा अनुगमन, निरीक्षण, सुपरिवेक्षण तथा सहजीकरणका लागि पनि एक समन्वय एवं प्राविधिक समिति गठन गरी सोलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइ जिम्मेवार बनाउनु सान्दर्भिक देखिन्छ.
आजको जमाना सूचना तथा सञ्चार प्रविधिको भन्छन्, यसको प्रयोग अवस्था के कस्तो छ सर? त्यसतर्फ पनि समस्या छन् कि सर?
हो नि, सबै विद्यालय तथा शिक्षण संस्थामा आधुनिक सूचना प्रविधिको उपयोग र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ सहजीकरण प्रबन्ध गर्नुपर्ने देखिन्छ। यसले गर्दा सिकाइ निर्देश गर्न, सामग्री उपलब्ध गराउन र शिक्षक तालिमको समेत काम हुने थियो। ल, आज त ज्यादै महत्त्वपूर्ण कुराका सन्दर्भमा छलफल गरियो, आजलाई यति नै गरौँ।
हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।